الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد خاتم النبيين وعلى آله وصحبه وعلى من تبعهم بإحسان إلى يوم الدين. یہ روایت حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے ہے. قال ارشاد فرماتے ہیں لما اشتد بالنبی صلی اللہ علیہ وسلم وجاؤہ, جب نبی کریم صلی اللہ علیہ وسلم کو درد بہت تیز ہو گیا, درد بہت سخت ہو گیا. یہ مرض الوفات کی روایت ہے کہ جس بیماری میں نبی کریم صلی اللہ علیہ وسلم دنیا سے تشریف لے گئے تو درد شقیقہ ہوتا تھا, یعنی آدھے سر میں شدید درد ہوتا تھا. تو یہ جمعرات کے دن کا واقعہ ہے کہ جمعرات کے دن نبی کریم صلی اللہ علیہ وسلم کو درد بہت تیز ہو گیا. کتاب المغازی میں جہاں یہ روایت ہے وہاں جمعرات کے دن کا تذکرہ ملتا ہے. قال, تو حضور نے ارشاد فرمایا, یعنی جمعرات کے دن درد بہت سخت ہے. اسی روز آپ نے بیان بھی فرمایا تھا, خطبہ بھی دیا تھا, اور اسی دن یہ واقعہ بھی پیش آیا. ائتونی بکتاب اکتب لکم کتابا لا تضل بعدا, میرے پاس لکھنے کے لیے کچھ لاؤ تو, یعنی لکھنے کے لیے کاغذ قلم جو ضروری سامان ہوتا ہے وہ لے کر کے آؤ میرے پاس. موجود لوگوں کو حضور نے ارشاد فرمایا, میں لکھوا دیتا ہوں تم کو ایک تحریر کہ تم اس کے بعد ہرگز کبھی گمراہ نہیں ہوں گے, یعنی اس تحریر کے بعد تم لوگ کبھی گمراہ نہیں ہوں گے. لاؤ کاغذ قلم لاؤ. بس ترجمۃ الباب سے تو ربط اتنے لفظ کو ہے کہ خود نبی کریم صلی اللہ علیہ وسلم نے اپنی شدید بیماری کے زمانے میں خود مطالبہ فرمایا, حکم فرمایا, لاؤ کاغذ قلم, میں تم کو ایک تحریر لکھوا دیتا ہوں جو تمہارے لیے آئندہ کا کوئی لائی ہے عمل ہو, اور اس تحریر کی روشنی میں تم لوگ کبھی گمراہ نہیں ہو پاؤ گے. لاؤ. تو گویا نبی کریم صلی اللہ علیہ وسلم کا خود لکھنے کے اسباب کا مطالبہ کرنا اور آپ کا خود لکھنے کی چاہت ظاہر فرمانا, یہ اس بات کی دلیل ہے کہ حدیث شریف لکھنا جائز ہے, اور حدیث کی باتیں इल्म की बातें लिखने की गुंजाइश है। और आप सल्लल्लाहु अलैहि वसल्लम जो कुरान के सिवा दूसरी बातें लिखने से मना फरमाते थे, ये बात मनसूख हो गई थी। ये बात जो है पहले शुरू ज़माने में थी, फिर वो बात ख़त्म हो गई थी। तर्जमतुल बाब इससे साबित हो गया। अब हुजूर ने जब हुक्म फरमाया, उस ज़माने के अंदर कागज़ कमयाब था, ऊँट की हड्डी, ऊँट के शाने की हड्डी, वो थोड़ी चौड़ी होती है, तो उसके ऊपर भी मज़मून लिखा जाता था। तो ऊँट की शाने की हड्डी, कलम वगैरह लाओ कि मैं उसके ऊपर तुम्हें एक तहरीर लिखवा दूँ। कौल उमर, अब जैसे ही हुजूर ने ये मंगवाया कागज़ कलम, दो जमात बन गई। एक जमात का कहना ये था कि इस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बहुत बीमार है, हुजूर को सख्त तकलीफ है, इसलिए अभी तहरीर लिखवाना मुनासिब नहीं है। बीमारी तो देखो हुजूर की, तकलीफ तो देखो हुजूर की, दर्द तो देखो हुजूर का, और ऐसे आलम में तहरीर लिखवाना मुनासिब नहीं। छोड़ दो अभी तहरीर लिखवाना। हजरत उमर रदी अल्लाह ताला अन्हो उस जमात के अमीर थे, जिस जमात का कहना ये था कि अभी तहरीर लिखवाना मुनासिब नहीं है, हुजूर बीमार है, हुजूर को तकलीफ है, ऐसी सूरत में तहरीर लिखवाना मुनासिब नहीं है। दूसरी जमात की राय ये थी कि नहीं भाई नहीं, तहरीर लिखवा लो ताकि उसमें हुजूर के हुक्म की तामील भी हो जावे और मामले की वजाहत तामील तौर पर हो जावे, इसीलिए तहरीर लिखवा लो मुनासिब है। ये दो रायें हो गई। एक राय हो गई हजरत उमर रदी अल्लाहु ताला अन्हो, और कुछ और भी हजरात उनके हम नवा होंगे, और दूसरी जमात का ये कहना था कि नहीं अभी मत लिखवाओ, अभी लिखवा लो। हजरत उमर ने कहा अभी मत लिखवाओ, और दूसरे लोग कहने लगे कि नहीं अभी लिखवा लेना चाहिए। दो जमात हो गए। अब जब दोनों जमात में राय का इख्तिलाफ हो गया, तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुमु अन्नी, जाओ सब यहाँ से चले जाओ, दूर हो जाओ सब लोग यहाँ से। ये हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया। व इंदना, हजरत उमर ने क्या फरमाया, हमारे पास अल्लाह की किताब कुरान मजीद मौजूद है, हसबुना, और वो कुरान हमारे लिए काफ़ी शाफी है, यानी आइंदा हमारी हिदायत के लिए, आइंदा गुमराही से बचने के लिए अल्लाह की किताब कुरान मजीद हमारे दरमियान मौजूद है, और वो हमारे लिए बहुत काफ़ी शाफी है। इसलिए हुजूर को इस बीमारी की हालत में तकलीफ नहीं देनी चाहिए, ये हजरत उमर ने कहा। हजरत उमर का ये अर्ज करना उसको एक मिसाल से समझो, जैसे आपके कोई उस्ताद मोहतरम बीमार हो गए, सख्त बीमारी है, लेकिन उस सख्त बीमारी के बावजूद वो उस्ताद मोहतरम आपको पढ़ाने की कोशिश करे कि नहीं भाई नहीं, सबक तो होगा, भले मैं बीमार हूँ, तो आप लोग जाकर उस्ताद की बीमारी में क्या कहेंगे, उस्ताद जी आज तक आपने बहुत कुछ पढ़ाया है, बहुत काफ़ी शाफी आप हमको दर्स आज तक देते चले आए हैं, बहुत काफ़ी है। इस वक्त आपकी तबीयत ऐसी है कि आप आराम फरमाएं, इसमें जो है खैर है। तो जिस तरह तलबा ऐसे मौके पर अपने उस्ताद की बीमारी तकलीफ को देख करके अर्ज़ करते हैं कि आज तक आपने बहुत उलूम और फ़ुयूस से हमें नवाजा है, ये बहुत काफ़ी शाफी है, इस वक्त आप आराम फरमाएं, इस तरह हज़रत उमर रदी अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अर्ज़ किया और लोगों को कहा कि भाई किताबुल्लाह हमारी हिदायत के लिए काफ़ी है। इस वक्त हुजूर की जो तकलीफ है, उस तकलीफ के अंदर हुजूर से तहरीर लिखवाना ये मुनासिब बात नहीं। फख्तलफ, लोगों में आपस में इख्तिलाफ हो गया, इख्तिलाफ वही हो गया कि एक जमात कहने लगी कि लिखवा लो, दूसरी जमात कहने लगी कि मत लिखवाओ, अभी हुजूर को तकलीफ है। वकसुरल लगा तू, और शोर ज़्यादा हो गया, यानी उस मौके पर आवाज़ें काफ़ी ऊंची हो गई और दोनों जानिब वाले कह रहे लिखवाओ, ये कहते मत लिखवाओ, इस तरह जो है आवाज़ें बुलंद हुई। कौल, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुमु अन्नी, भागो यहाँ से, वला यंबगी इंदी अत्तनाज़ो, मेरे पास तुम्हारे लिए झगड़ा करना बिल्कुल मुनासिब नहीं है, जाओ यहाँ से। सबको हुज़ूर ने वहाँ से निकाल लिया। फ़ख़रज इब्नु अब्बासिन, हज़रत अब्दुल्लाह इब्न अब्बास निकले। अब अच्छी तरह जहन में रखना ये जो इबारत है ना फ़ख़रज इब्न अब्बास, इसका ये मतलब नहीं है कि वो जहाँ हुजूर आराम फरमा रहे थे और तहरीर लिखवाने के बारे में इख्तिलाफ हो गया तो हुजूर ने फरमाया कि चलो जाओ यहाँ से, तो इब्ने अब्बास भी वहाँ से निकल गए। ये मतलब हरगिज़ नहीं है, याद रखना। वला यंबगी इंदी अत्तनाज़ू पर बात मुकम्मल हो गई। अब फ़ख़रज इब्न अब्बास का मतलब किया, रावी हदीस हज़रत अब्दुल्ला इब्न अब्बास रदी अल्लाह ताला अनुमा जिस जगह बैठकर अपने शागिर्द को ये हदीस सुना रहे थे, शागिर्द कौन है सनद में, उबैदुल्ला इब्न अब्दुल्लाह, ये बड़े आदमी हैं, तो कहा ये सबा मदीना में से हैं, ये उबैदुल्ला इब्न अब्दुल्ला, इनको हज़रत अब्दुल्ला इब्न अब्बास जिस मजलिस में हदीस सुना रहे थे उस मजलिस से हज़रत अब्दुल्ला इब्न अब्बास खड़े हो गए। तो बाहर निकल जाने का मतलब जहाँ हुजूर ने फरमाया कि निकलो यहाँ से, बाहर जाओ सब, वहाँ से बाहर निकलना मुराद नहीं है, बल्कि वो वाकिया तो हो चुका है। फिर हज़रत अब्दुल्ला इब्न अब्बास जब अपने शागिर्दों को बाद के ज़माने में यह हदीस सुना रहे थे तो जिस मजलिस में बैठ करके वो यह हदीस सुना रहे थे उस मजलिस से हज़रत अब्दुल्ला इब्न अब्बास निकल गए, खड़े हो गए। तो बेहते रसूल से खुरूज मुराद नहीं है, मजलिस हदीस से खड़ा हो जाना मुराद है। और जब हज़रत अब्दुल्ला इब्न अब्बास मजलिस से निकले, यकूलु ये जुमला फरमाते फरमाते निकले, ये जुमला इरशाद फरमाते फरमाते निकले, कौन सा जुमला इरशाद फरमाते फरमाते निकले, இன்னர் ரசிய தபுல்ல ரசியா, பூரி முசீபத் முசீபத் பர் முசீபத், யகீனன் பூரி முசீபத் முசீபத் பர் முசீபத். மஹால பைன ரசூலில்லாஹி ஸல்லல்லாஹு அலைஹி வஸல்லம் வ பைன கிதாபிஹி, கே நபியே கரீம் ஸல்லல்லாஹு அலைஹி வஸல்லம் اور آپ کے تحریر لکھوانے کے درمیان کے اندر حائل ہو گئے. حضرت عبداللہ ابن عباس بھی اہل بیت میں سے ہیں, حضور کے چچا زاد بھائی ہیں. وہ جب یہ حدیث بیان کر رہے تھے تو بیان کرتے کرتے کھڑے ہو گئے اور فرمانے لگے, مصیبت بالائے مصیبت یہ کہ نبی کریم صلی اللہ علیہ وسلم جو تحریر لکھوا رہے تھے اس کے درمیان کے اندر حائل ہو گئے. ابن عباس کے اس جملے کا مطلب کیا, تو اچھی طرح یہ بات تو سمجھ لی کہ فخرج ابن عباس کا مطلب نبی کریم صلی اللہ علیہ وسلم کے مکان سے نکلنا مراد نہیں ہے, بلکہ بعد کے زمانے میں جس جگہ بیٹھ کر وہ حدیث بیان فرما رہے تھے اس جگہ سے نکلنا مراد ہے. اور بات یہی ہوگی چونکہ حضرت عبداللہ ابن عباس اس واقعے کے وقت تو بہت چھوٹے تھے, وہ تو صغار صحابہ میں سے ہیں, جب ان کی عمر بہت کم تھی اسی لیے بہت ممکن ہے کہ اس واقعے کے وقت پر وہ گھر میں موجود ہی نہ ہو. اس لیے نکل جانا یعنی بعد کے زمانے میں جہاں بیٹھ کر وہ حدیث بیان کر رہے تھے وہاں سے نکل جانا مراد ہے. اب حضرت عبداللہ ابن عباس کے اس جملے کا مطلب سمجھو. ان کے جملے کا منشا یہ تھا کہ اگر یہ تحریر لکھوا لیتے تو بہت اچھا ہوتا ہے, چونکہ بعد کے زمانے کے اندر لوگوں نے بڑا عظیم فتنہ کھڑا کر دیا اور وہ فتنہ آج تک چلا آ رہا ہے دنیا میں. روافض شیعہ حضرات یہ کہتے ہیں کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم حضرت علی رضی اللہ تعالی عنہ کے لیے خلافت بلا فصل لکھوانا چاہتے تھے کہ میرے بعد علی خلیفہ ہوں گے, یہ مضمون لکھوانا چاہتے تھے نبی کریم صلی اللہ علیہ وسلم. یہ شیعہ اور رافضی لوگ کہتے ہیں. تو یہ کہتے ہیں کہ حضرت عمر بیچ میں حائل بن گئے, وہ حائل نہ بنتے تو حضور لکھوائی دیتے حضرت علی رضی اللہ تعالیٰ عنہ کی خلافت بلا فصل. تو حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ یہ فرما رہے ہیں کہ اگر وہ تحریر لکھوا لیتے نا تو بڑی اچھی بات ہو جاتی کہ شیعوں کا منہ بند ہو جاتا اور جو ہے ان کو اس طرح کی بکواسیں کرنے کا موقع نہ ملتا. اب وہ طرح طرح کی بکواسیں کر رہے ہیں تو اس پر وہ تاسف کا اظہار کر رہے ہیں, افسوس کا اظہار کر رہے ہیں کہ کاش کے تحریر لکھ دی جاتی تو بات جو ہے واضح ہو جاتی, کیونکہ سب کو یقین تھا کہ خلافت بلا فصل لی علی حضرت علی رضی اللہ تعالیٰ عنہ کے لیے خلافت بلا فصل حضور لکھوانا نہیں چاہتے تھے. تو یہ تحریر ہو جاتی تو بعد میں رافضیوں کو اس طرح کی بے بنیاد باتیں کرنے کا موقع نہ ملتا. اس بات پر حضرت عبداللہ ابن عباس افسوس کر رہے ہیں. یہ ہو گئی حدیث شریف, یہ ہو گیا ترجمۃ الباب سے ربط. کہ آپ صلی اللہ علیہ وسلم نے آخری وقت میں، آخری ایام میں خود جو ہے لکھنے کے آلات منگوائے کہ لاؤ میں تم کو ایک تحریر لکھوا دیتا ہوں، اس سے کتابت حدیث، کتابت علم کے جواز کا اس بات ہوتا ہے. لیکن اب اس روایت کی بنیاد کے اوپر شیعوں نے بڑا ہنگامہ مچا رکھا ہے اور آج تک مچاتے چلے آ رہے ہیں. اسی لیے چند باتیں یہاں ہمیں یاد رکھ لینا بہت ضروری ہے. ان چند باتوں کو بالترتیب ذہن نشین کر لیں. پہلی بات، شیعہ یہ کہتے ہیں رافضی کہ حضرت عمر رضی اللہ تعالی عنہ نے نعوذ باللہ حکم عدولی کی، یعنی حضور نے حکم دیا کہ لاؤ میں لکھواؤں، حضرت عمر نے حکم عدولی کی، اس لیے نعوذ باللہ حضرت عمر کافر ہو گئے. اس کے روا کس کا کہنا ہے؟ تو پہلی بات اچھی طرح ذہن میں رکھو، حضرت عمر رضی اللہ تعالی عنہ نے یہ سمجھا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم جو تحریر لکھوانے کے لیے فرما رہے ہیں وہ برائے وجوب نہیں ہیں، فرض کے طور پر نہیں ہیں، بلکہ ایک استحباب ہے کہ چلو تم کو بات کام آتی رہے گی اسی لیے میں لکھوا دوں. تو برائے فرض، برائے وجوب حضرت نبی کریم صلی اللہ علیہ وسلم کا حکم ہے، یہ ظاہر نہیں ہوا. حضرت عمر نے سمجھا کہ یہ ہے علی سبیل الارشاد، رہنمائی کے طور پر نبی کریم صلی اللہ علیہ وسلم نے یہ بات فرمائی، فرض اور وجوب کے طور پر نہیں فرمائی. ایسے تو حضور کے کئی ارشادات ہیں جو فرض اور وجوب کے لیے نہیں ہیں، خیر خواہی کے لیے، رہنمائی کے لیے ہیں. تو وہاں بھی فرض اور وجوب نہیں، تو یہاں بھی فرض اور وجوب نہیں. ایک جواب یہ، نمبر دو. دوسرا جواب سنیے، نبی کریم صلی اللہ علیہ وسلم کی تکلیف کا حضرت عمر کو احساس رہا کہ بیماری میں آقا لکھوانے جائیں گے تو تکلیف اور بڑھ جائے گی، اسی لیے مشقت کے خیال سے حضرت عمر رضی اللہ تعالیٰ عنہ نے لکھوانا مناسب نہیں سمجھا. پھر آگے انہوں نے جملہ کیا کہا، حسبنا، ہمارے درمیان قرآن موجود ہے وہ کافی ہے، یعنی ما فرطنا فی الکتاب من شیء. اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے قرآن میں کوئی چیز نہیں چھوڑی ہے، ہر ہر چیز ہم نے کتاب اللہ میں بیان فرما دیے، انسان کی ہدایت کے لیے، رہنمائی کے لیے، آخرت بنانے کے لیے. تو جب ہر چیز اللہ نے کتاب اللہ میں وضاحت سے بیان فرما دی ہے تو پھر اس وقت حضور کو تکلیف دینے کی ضرورت نہیں. حضرت عمر کی نظر ایک اور آیت بھی تھی، تبیانا لکل شیء، ہم نے قرآن نازل کیا ہر بات کی وضاحت کے لیے. تو دین کے اندر ہدایت اور گمراہ، ہدایت کا حصول، گمراہی سے بچنا، اس کے لیے کتاب اللہ میں ہر چیز کی وضاحت ہے. پھر اس وقت بیماری میں نبی کریم صلی اللہ علیہ وسلم کو تکلیف دینے کی کوئی ضرورت نہیں تھی. تیسری بات سمجھو، اگر بالفرض یہ تحریر لکھوانا فرض ہوتا ہے، یہ تحریر لکھوانے کا امر وجوب اور ضروری ہوتا ہے، تو جمعرات کے دن یہ واقعہ ہوا کہ حضور نے فرمایا لاؤ میں لکھوا دوں، اور حضرت عمر نے اصرار کیا کہ نہیں آپ بیمار چل رہے، اور حضور نے جب دیکھا کہ دونوں فریق کی بات الگ الگ ہو گئی کہا اٹھو جاؤ یہاں سے، تو جمعرات کے بعد حضور کتنے دن زندہ رہے؟ چار دن زندہ رہے، جمعہ سنیچر اتوار کی چار پانچ روز حضور زندہ رہے، تو اگر یہ چیز فرض ہی ہوتی لکھوانا تو بعد میں حضور لکھوا لیتے، بعد میں حضور فرما دے کہ لاؤ وہ فرض چیز تھی، وہ لکھوانا ضروری تھی، اس وقت میری تکلیف کی وجہ سے تم نے لکھنوانے نہیں دی، چلو اب دوسرے وقت میں لاؤ، تو اس کے بعد تو حضور پانچ یا چار دن بقید حیات رہے، تو اگر فرض اور واجب چیز لکھوانی ہوتی تو نبی کریم صلی اللہ علیہ وسلم اس کے بعد چار پانچ روز بقید حیات رہے تو حضور دوسرے وقت میں لکھوا دیتے، جبکہ دوسرے وقت میں دوسری باتیں فرمائی ہے، یہ ثابت ہے احادیث سے، جیسے کہ دوسرے وقت میں فرمایا الصلاۃ الصلاۃ نماز کا لحاظ رکھنا، نماز کا دھیان رکھنا، یہ بات حضور نے بعد میں فرمائی ہے، تو اگر یہ تحریر والی بات بھی فرض ہوتی تو حضور بعد میں ضرور لکھوا دیتے، جب دوسرے کاموں کی ہدایات دی، دوسرے کاموں کے لیے حضور نے تاکید فرمائی تو یہ تحریر بھی حضور لکھوا دیتے اگر فرض ہوتی تو، دوسرے موقع پر حضور نے فرمایا وَمَا مَلَكَتْ أَيْمَانُكُمْ، غلام اور باندی کا بھی خیال کرنا، جیش اسامہ کی روانگی بھی فرمائی حضور نے، تو بعد میں تو کتنے بڑے بڑے کام انجام دیے، نماز کا تاکیدی حکم دیا، غلام باندیوں کے ساتھ حسن سلوک کا حکم دیا، عورتوں کے ساتھ حسن سلوک کا حکم دیا، جیش اسامہ کو روانہ فرمایا، اتنے سارے کارنامے انجام دیے، تو اگر یہ تحریر لکھوانا بھی فرض ہوتا تو نبی کریم صلی اللہ علیہ وسلم بعد میں لکھوا لیتے، کیوں بعد میں نہیں لکھوایا؟ معلوم ہوا کہ یہ تحریر لکھوانا کوئی فرض اور ضروری نہیں تھا. چوتھی اہم بات ذہن میں رکھو، یہ لوگ یوں کہتے ہیں نا کہ حضرت عمر نے زبردستی لکھوانے نہیں دیا، تو یہ قصہ تو جمعرات کا ہے نا، تو جمعرات سے لے کر پیر کو وصال اقدس ہوا وہاں تک 24 گھنٹے تو حضرت عمر موجود نہیں تھے حضور کے پاس، کہ ہر وقت حضرت عمر وہیں بیٹھے رہے ہو کہ میں یہیں رہوں گا حضور کو لکھوانے نہیں دوں گا، ایسا تھوڑا ہی ہوا، بلکہ وہ مجلس میں ہی شور گل ہوا تو حضور نے کہا جاؤ سب یہاں سے چلے جاتے، سب چلے گئے اپنے اپنے گھر میں، اور اہل بیت تو گھر میں بے تکلف آتے جاتے تھے، اہل بیت تو حضرت علی حضرت عباس، تو اگر یہ ہیں تو حضرت عمر کے اصرار سے حضور نے نہیں لکھوایا تو حضرت عمر دوسرے اوقات میں جب موجود نہیں تھے تب حضور لکھوا دیتے کہ چلو عمر نہیں ہے لاؤ جلدی جلدی کاغذ قلم لاؤ، عمر ہوتے تو لکھوا نہیں دیں گے، لاؤ ابھی عمر نہیں ہے، ابھی گھر گئے ہیں، ابھی کام پر گئے ہیں، لاؤ کاغذ قلم لاؤ ابھی میں لکھوا دیتا ہوں. تو اگر کوئی ایسی ضروری بات ہوتی یا نعوذ باللہ حضرت عمر کی زبردستی سے حضور نہیں لکھوا پائے تو دوسرے اوقات میں جب حضرت عمر نہیں تھے ایسے اوقات میں حضور لکھوا لیتے، لیکن حضور نے لکھوایا ہی نہیں، بات معلوم ہوا یہ تحریر کوئی فرض ضروری واجب لازمی تحریر نہیں ہے. پانچواں نقطہ ذہن میں رکھو، محبت کا تقاضا کیا ہوتا ہے؟ یہ موقع محل کے اعتبار سے فیصلہ کرنا ہوتا ہے. محبت کے تقاضے کا بڑا ہمارا جو ہمارے بڑے ہیں جو بات کہے، موقع کبھی تو ایسا ہوتا ہے کہ ہو بہو اس بات پر عمل کیا جائے، تقاضے عظمت. اور کبھی محبت اور عظمت کا تقاضا یہ ہوتا ہے کہ بڑے جو بات کہے اس پر ہو بہو عمل نہ کیا جائے. یہ بھی بعض موقع کے اوپر محبت اور عظمت کا تقاضا ہوتا ہے، بڑوں کو راحت پہنچانے کی نیت سے. کہ بعض موقع پر بڑوں نے جو بات فرمائی ہو بہو وہ مان لینے میں محبت اور عظمت ہے، اور بعض موقع پر بڑوں کی راحت کا لحاظ کرتے ہوئے جو بات وہ فرما رہے ہیں ہو بہو وہ پورا نہ کرنے میں عظمت اور محبت ہوتی ہے. جیسے آپ نے کسی بزرگ کو کہا کہ حضرت ہم کو کچھ نصیحت فرما دیجیے، انہوں نے اپنا نظام الاوقات دیکھ کے کہا یہ کوئی وقت نہیں، بس ایک وقت ہے کہ کھانے کے بعد میں کیلولہ نہ کروں اور آپ کو وقت دے دوں. تو آپ کیا کہو گے کہ حضرت آپ صبح جلدی اٹھ جاتے ہیں، مشغول رہتے ہیں، دوپہر میں آپ تھوڑا سا کیلولہ فرما دیں، وہ بھی آج آپ قربان فرمانا چاہتے ہیں. ہم اپنے جذبات قربان کر دیتے ہیں، ہمیں نہیں چاہیے آپ کا وقت، بس آپ آرام فرمائیں، اسی میں بھلائی ہے. یہ محبت اور عظمت کا تقاضا ہوتا ہے. تو یہ ہیں بڑوں کے محبت اور عظمت کے تقاضے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اسی عظمت اور محبت کے تقاضے کو پورا کیا کہ حضور کی اس وقت کی تکلیف، حضور کی اس وقت کا درد دیکھ کر کے اس وقت حضور تحریر نہ لکھواوے. یہی تقاضے محبت و عظمت ہے. چھٹا نقطہ ذہن میں رکھو اچھی طرح، حضرت عمر رضی اللہ تعالی عنہ کو پورا یقین تھا کہ اس بیماری میں حضور کا انتقال نہیں ہوگا. ابھی تو حضور کی زندگی ہے، حضور کا انتقال ہوگا سارے منافقوں کو ختم کرنے کے بعد، وہاں تک حضور کا انتقال ہونے والا ہے ہی نہیں. تو کیا ان کو تو یقین ہے کہ آخری وقت تھوڑا ہے، پھر ابھی اس تکلیف کی حالت کے اندر تحریر لکھوانے کی ضرورت کیا؟ جب حضور ٹھیک ٹھاک ہو جائیں گے تو 10 بات لکھوائیں گے، ہم لکھیں گے. ابھی تو منافقین کا خاتمہ نہیں ہوا، اور ابھی تو دین کا اندر بہت کچھ محنت جد جہد حضور اور کریں گے، اس کے بعد دنیا سے جائیں گے. ان کو یقین تھا کہ یہ حضور کا انتقال کا وقت نہیں ہے. اور اس کا ظہور کب ہوا؟ جب واقعتاً نبی کریم صلی اللہ علیہ وسلم کا وصال ہو گیا تو حضرت عمر تو خود بے حال ہو گئے، مسجد نبوی کے باہر تلوار سونپ کے کھڑے ہو گئے کہ کوئی بھی جو یوں بولے گا کہ ہمارے حضور کا انتقال ہو گیا تو میں اس کی گردن کو جدا کر دوں گا. وہ تو اپنے اللہ کو ملنے تشریف لے گئے، جیسے معراج میں تشریف لے گئے، ابھی واپس تشریف لائیں گے. ابھی تو منافقین کا کلا کما کرنا ہے، یہ یقین سے حضرت عمر اس وقت فرما رہے تھے. سیرت کی کئی روایتیں ہیں، پڑھ لو اس کے اوپر. تو اس کا اظہار ہوا حضور کے واقعی وصال کے بعد. حضرت عمر کو یقین تھا کہ اس بیماری میں حضور کا انتقال ہونے والا نہیں ہے، ابھی تو منافقین کا کام تمام کریں گے، اس کے بعد حضور کا انتقال ہوگا. جب یقین ہے کہ انتقال نہیں ہونے والا ہے تو پھر ابھی لکھوانے کی تکلیف دینے کی ضرورت کیا. ایک ساتویں بات بھی ذہن میں رکھو, حضرت عمر رضی اللہ تعالی عنہ کے یہ عمل کو اگر تم نعوذ باللہ حکم عدولی اور کفر کہتے ہو, آئیے ہم آپ سے ایک مسئلے میں سوال کرتے ہیں کہ جب صلح حدیبیہ کا تحریر نامہ لکھا جا رہا تھا سن 6 ہجری میں, تو کاتب حضرت علی رضی اللہ تعالیٰ عنہ سے تحریر جو لکھی جا رہی تھی, مکہ والوں کے ساتھ صلح نامہ لکھا جا رہا تھا, تو اس میں صلح نامے میں حضرت علی نے جو لکھا صحیح لکھا کہ محمد الرسول اللہ اور قریش مکہ کے درمیان میں یہ صلح ہو رہی ہے, تو جیسی تحریر شروع ہوئی مکہ والے آڑے پاٹے اور کہنے لگے اگر ہم آپ کو اللہ کا رسول مانتے تو یہ اختلاف اور جھگڑا ہی کائی کا تھا, ہم آپ کو اللہ کا رسول مانتے ہی نہیں, اسی لیے تو یہ سارے جھگڑے ہو رہے ہیں, اسی لیے معاہدے کی تحریر میں محمد رسول اللہ نہیں آنا چاہیے, محمد ابن عبداللہ آنا چاہیے. وہ ضد پکڑ کے بیٹھ گئے مکہ کے قریشی کافر. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا علی مٹا دو رسول اللہ کا لفظ مٹا دو اور لکھ دو ابن عبداللہ, محمد رسول اللہ لکھا تھا تو کہا رسول اللہ مٹا دو اور محمد ابن عبداللہ کر دو. حضور نے فرمایا تو حضرت علی نے کیا عرض کیا, واللہ لا امحو, خدا ایک پاک کی قسم میں نہیں مٹاؤں گا آپ کے مبارک نام سے رسول اللہ کا لفظ, اللہ کی قسم میں نہیں مٹاؤں گا. تو یہ جو حضرت علی نے حضور کے حکم کے باوجود مٹانے سے منع کر دیا, تو کیا تم رابضی لوگ یہ کہو گے کہ حضرت علی نے حکم عدولی کی اور نعوذ باللہ وہ بھی کافر ہو گئی کہو گے تم؟ اگر حضرت علی رضی اللہ تعالیٰ عنہ کا انکار عظمت اور محبت کی علامت ہے تو یہاں سخت بیماری کے اندر تحریر لکھنے سے روکنا حضرت عمر کا, یہ بھی دلیل عظمت اور محبت ہے, یہ زبردست دلیل ہے جو قصر رابضیت کے اوپر پڑتی ہے اور چورا چورا کر دیتی ہے. تو یہ کہ اگر حضرت علی کا یہ طرز عمل جو ہے حکم عدولی اور نافرمانی ہے, ارے حضرت عمر کا طرز حضرت علی کے بارے میں کیا کہو گے؟ انہوں نے بھی ایک موقع پر ایسا کیا ہے, کیا نتیجہ نکلا کہ حضرت علی نے کمال عظمت و محبت میں یہ کیا تو حضرت عمر نے بھی کمال عظمت و محبت میں اس وقت تحریر نہیں لکھوائی. ایک آٹھواں نقطہ سمجھو, جب دین کی دعوت کا آغاز ہوا مکہ میں تب تو سارا مکہ بلکہ سارا عرب حضور کا دشمن ہو گیا تھا نا, دشمنوں کی لسٹ میں حضرت عمر بھی شامل تھے نا اس وقت. اس وقت وہ حضرت اور رضی اللہ عنہ نہیں تھے, وہ بھی دشمنوں کی لسٹ میں شامل تھے. اس وقت تو عمر کی دشمنی, پورے مکہ کی دشمنی, پورے عرب کی دشمنی حضور کو توحید کی دعوت سے نہیں روک سکی. اور آج جبکہ سارا مکہ مدینہ اور عرب حضور کا مطیع ہے, تو کیا ایک عمر کی مخالفت کی وجہ سے حضور رک جائیں گے؟ ایسا ہو سکتا ہے کہ جب وہاں شروع میں ایمان کی دعوت آپ آغاز فرما رہے ہیں, اکیلے ہیں, تنے تنہا ہے حضور, سارے دشمن ہو گئے, عمر بھی دشمن ہو گئے, उस वक्त तो हुजूर को ईमान और तौहीद की दावत देने से पूरा मक्का, पूरा अरब, खुद बशमूल हजरत उमर उनकी दुश्मनी रोक नहीं सके। तो आज जबकि सारा अरब मक्का मदीना मुती है, तो ऐसे मौके पर हजरत उमर की मुखालफत क्या हुजूर को कोई हक बात लिखवाने से रोक सकती है? हरगिज नहीं रोक सकती हुजूर। तो ये तुम्हारा ये कहना कि हजरत उमर ने जबरदस्ती रुकवा दिया, ये तो नऊज बिल्ला इल्जाम हुजूर पर लौटता है। इसीलिए इनके ये इस्तिदलाल सारे के सारे गलत है। हजरत उमर रदी अल्लाह ताला उन्होंने बतौर शफकत, मोहब्बत, अजमत, बीमार की बीमारदारी का लिहाज कहा, हजरत हुजूर इस वक्त आप न लिखवाइए, इसी में खैर है। उसके बाद एक रिवायत और जरा देखो, मुसनद अहमद में ये रिवायत मौजूद है कि ऐसा वाकिया तो खुद हजरत अली के साथ भी पेश आ चुका, हूबहू ऐसा वाकिया। एक मरतबा हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली को फरमाया, अली कागज और कलम ले आओ, मैं तुमको कुछ बातें लिखवा दूं। डायरेक्ट हुजूर ने हजरत अली को फरमाया, अली कागज कलम लिखो, ले आओ मैं लिखवा दूं। हजरत अली ने देखा कि हुजूर बीमार है, तकलीफ ज्यादा है, तो खुद हजरत अली ने अर्ज किया, हुजूर आपकी तबीयत ठीक नहीं है, फिर किसी वक्त देखा जाएगा। यानी जो तहरीर आप लिखवाना चाहते हैं वो तहरीर फिर किसी और वक्त में देखा जाएगा, अभी आप बीमार हैं। तो खुद हजरत अली को बिला वास्ता हुजूर ने फरमाया कि अली कागज कलम ले आओ, मैं लिखवा देता हूँ तुमको कुछ बातें। बीमारी की हालत देखकर हजरत अली ने खुद अर्ज किया कि हुजूर अभी इस वक्त मुनासिब नहीं है, बाद में यानी जब आपकी तबीयत मुबारक कुछ संभल जाएगी तब लिखवा देना, अभी मुनासिब नहीं है। तो जब हजरत अली रदी अल्लाह ताला उनको कुछ फरमाया तो हजरत अली जो शफकत, मोहब्बत, अजमत से कह रहे हैं कि हुजूर अभी मुनासिब नहीं है, तो वो हुक्म उदूली कहा जाएगा कि नहीं कहा जाएगा? और उस हुक्म उदूली की वजह से नऊज बिल्ला तुम ये कहोगे कि अली जो है नऊज बिल्ला काफिर हो गए, कहोगे ऐसा? तो जैसे हजरत अली ने खुद तहरीर लिखने से उस वक्त पर बात आगे पीछे कर दी, हुजूर की तबीयत मुबारक देखकर और वो मोहब्बत, अजमत, बीमार की खैर ख्वाही रियायत पर महमूल है, तो फिर हजरत उमर का ये तर्ज अमल भी वही मोहब्बत, अजमत, बीमार की खैर ख्वाही पर महमूल है। एक दसवीं अहम बात समझो, हुजूर क्या लिखवाना चाहते थे वो भी जरा समझ लो। इस सिलसिले में हजरत उस्ताद मुफ्ती सईद साहब रहमतुल्लाह अलैह की बात बहुत पावरफुल फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने लिखवाया नहीं, जो भी हुई सूरत हाल हुजूर ने लिखवाया नहीं, किसी को बताया भी नहीं कि मैं क्या लिखवाना चाहता था, बताया नहीं क्या मैं लिखवाना चाहता था, तो फिर कयास आराइयां करने की क्या जरूरत है कि खिलाफत बिला फसल लिखवाना चाहते थे हजरत अली की, ये कयास आराई की जरूरत क्या है ना? अगर लिखवाने का मौका नहीं मिला तो बाद में कितने मौके ऐसे आए कि हुजूर अहले बैत को कम से कम फरमा तो देते कि मैं ये बात लिखवाना चाहता था, लेकिन न फरमाया कि भाई क्या लिखवाना मैं चाहता, न लिखवा सके, तो अब ये सब कराए कयास आ रहे हैं, करने की क्या जरूरत है कि हुजूर ये लिखवाना चाहते थे मैं वो लिखवाना चाहते थे। क्या ये मन कसब अलैय मुतअम्मिदन फलयतबव्वा मक़दहु मिनन नार नहीं है कि बेबुनियाद महज कयास आराई से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ कुछ बातों को मंसूब किया जावे कयास आराई से बेबुनियाद। एक ग्यारहवीं बात जहन में रखो, बुखारी शरीफ में किताबुल अहकाम में बाबुल इस्तिखलाफ में हदीस नंबर 7217 उसके अंदर सराहत मौजूद है। ये रिवायत मुस्लिम शरीफ के अंदर भी है कि बीमारी के इब्तिदाई वक्त में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उम्मुल मुमिनीन हजरत आयशा रदियल्लाहु ताला अन्हा को फरमाया, आयशा तुम्हारे अब्बा अबू बकर को मेरे पास बुलाओ, तुम्हारे भाई को भी बुलाओ, मैं उनको एक तहरीर लिखवाना चाहता हूँ, इसलिए कि मुझे डर है कि तमन्ना करने वाले तमन्नाएं करेंगे, यानी खिलाफत के मामले में कि मैं खलीफा मैं खलीफा मैं खलीफा, तमन्ना करने वाले तमन्नाएं करेंगे। तो बुलाओ तुम्हारे अब्बा को तुम्हारे भाई को, मैं तहरीर लिखवा दूँ। फिर उसी में है कि अल्लाह और ईमान वाले अबू बकर ही की खिलाफत पर राजी होंगे, उनके सिवा किसी की खिलाफत पर राजी नहीं होंगे। तो ये शुरू बीमारी के अंदर सराहतन रिवायत मौजूद है, उससे तो इशारा ये निकलता है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला नो की खिलाफत बिला फसल सराहतन लिखवाना चाहते थे। बारहवीं बात समझो, बाद हजरात कहते हैं कि कुछ जरूरी बातें यानी इरशाद रहनुमाई वाज नसीहत के कुबेर की हुजूर लिखवाना चाहते थे। तेरहवीं बात समझो, इमामते सुगरा और कुबरा उस जमाने में एक साथ चलती थी, मस्जिद की इमामत और हुकूमत की इमामत उस दौर में अलग अलग मनसब नहीं थे, दोनों मनसब एक साथ। इसीलिए आपने देखा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अमीरुल मोमिनीन भी है और इमामुल मोमिनीन भी है, दोनों मनसब एक साथ चल रहे। दो ही हजरात को हुजूर की हयात में नमाज की सआदत मिली, तो हुजूर जो है मुस्तकिल इमामत भी कराते थे, तो उस जमाने के अंदर यही था। अब हुजूर ने अपनी मर्जुल वफात में खुद हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु को लोगों को नमाज पढ़ाने का हुक्म दे दिया, ये इतनी अजीम दलील है कि इमामत जो करे वही लोगों का अमीर भी बने। सरीशा इसीलिए तो सकीफ़े बनू साइदा में जब लोग जमा हुए विसाले अकदस के बाद, तो हजरत उमर ने इसी बात से जाकर इस्तिदलाल किया था कि देखो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू बकर को इमामत का जिम्मेदार बना दिया था और ये साफ इशारा है आपके बाद अमारत का, तो हजरत बकर अमीर होंगे। तो वहाँ मौजूद सब लोगों ने तस्लीम कर लिया कि उमर आपका इस्तिदलाल बिल्कुल सही है, और फटाफट हजरत अबू बकर के हाथ पर लोगों ने बैत करना शुरू कर दिया। एक चौदहवीं बात जहन में रखो, روایتوں میں آتا ہے کہ پہلے لوگوں کے مکان اس طرح بنے ہوئے تھے کہ مسجد نبوی میں اس کا دروازہ کھلتا تھا، اس طرح مسجد نبوی کے ارد گرد مکانات تھے. بیوت الصحابہ حول مسجد نبوی، اس نام کی مستقل کتاب بھی. تو ارد گرد جو ہے مکانات تھے، صحابہ مسجد سے آنا جانا ہوتا تھا. پھر ایک وقت آیا کہ حضور نے کہا سب دروازے بند کرو، اب کوئی مسجد سے آئے گا جائے گا نہیں، سب کے دروازے دوسری طرف پھیراؤ، مسجد میں کوئی دائرے کا آنا جانا نہیں، دروازے کی طرف سے آؤ باہر سے آؤ، سب کے دروازے جو مسجد میں کھلتے تھے حضور نے بند کروا دیے، دو دروازے باقی ہوئے، ایک اپنا اور دوسرا حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ کا، اور دونوں بالکل مقابل تھے، یہ حیا علی الصلاح کی طرف، یہ حیا علی الفلاح کی طرف. حیا علی الصلاح کی طرف حضرت ابوبکر صدیق کا خوخہ جھونپڑا، اور حیا علی الفلاح کی طرف حضور اور امہات المومنین کے اجرے. اسی لیے آج بھی حیا علی الصلاح کی طرف بورڈ لگا ہوا ہے، حاضر خوفۃ سیدنا ابی بکر صدیق، ابھی بھی بورڈ لگا ہوا ہے. تو مسجد نبوی شریف میں حیا علی الصلاح والی جانب میں حضرت ابو بکر صدیق کا مکان تھا، اس کا دروازہ حضور نے مسجد نبوی میں جو کھلتا تھا وہ باقی رکھا. حیا علی الفلاح کی طرف آپ کا اجرا، امہات المومنین کے اجرے، وہ دروازہ باقی رکھا، باقی سب کے دروازے بند کروا دیے. یہ صاف دلیل تھی کہ ابھی میں امام ہوں، میرے بعد صدیق اکبر امام ہیں، اسی لیے ان کے لیے دروازہ کھلا رکھو. پندرہویں دلیل، یہ بھی بڑا اہم نقطہ ذہن میں رکھو، پہلے حضرت علی کو کچھ غلط فہمی ہوئی تھی، پھر بات واضح ہو گئی تو انہوں نے بیعت کر لی، فوراً بیعت نہیں کی، ایک دو دن کچھ جو ہے غلط فہمی کا ازالہ وغیرہ میں ہوئی، پھر اس کے بعد حضرت علی نے بھی بیعت کر لی. تو سوال یہ ہے کہ یہ لوگ یوں کہتے کہ حضرت علی نے دب کے بیعت کر لی، روافض کہتے ہیں دب کر کے بیعت کر لی، تو کیا شیر خدا علی سے یہ ممکن ہے کہ وہ دب کے بیعت کر کے گئے؟ اسد اللہ الجبار حضرت علی، کیا ان سے ممکن تھا کہ وہ دب کے بیعت کر لے؟ اور حضرت علی کے لیے یہ کہنا کہ انہوں نے دب کر کے بیعت کر لی، یہ محبت علی ہے یا علی سے عداوت ہے اور بغض ہے؟ ایک طرف تم حضرت علی کی محبت کے دعوے کرتے اور حضرت علی کو اللہ کے درجے میں پہنچاتے ہو، فان العلی هو الالہ، یہ بھی ان کے پاس فرقوں کا عقیدہ ہے. تو جس کے لیے تم ایسی باتیں کرتے ہو کہ وہ الہ کے درجے میں ہیں اور جو ہے ہم سب مانتے ہیں کہ وہ شیر خدا ہے، تو کیا شیر خدا دب جائیں گے اور دب کے صلح کریں گے؟ حضرت علی کے لیے یہ جملے کہنا، یہ ان کی توہین ہے یا ان کی عزت ہے؟ اسی لیے روافض کی اس سلسلے کی باتیں سب بے بنیاد ہیں، کسی کی جو ہے کوئی حقیقت نہیں ہے. اہل سنت و جماعت کا فرد ہونے کی یہ بڑی علامت ہے کہ وہ شیخین کی تفضیل کا قائل ہوئے اور ختنین کی محبت کو دل و جان میں رکھے ہوئے ہو. شیخین یعنی حضرت ابوبکر اور حضرت عمر کو تمام صحابہ سے افضل سمجھے، یہ اہل سنت و جماعت ہونے کی بڑی نشانی ہے. اور ختنین یعنی حضرت عثمان اور علی سے محبت رکھتا ہو، یہ ہے اہل سنت و جماعت میں سے ہونے کی علامت. اور ہم جو ہے یہ دونوں چیز کے قائل ہیں کہ حضرت ابوبکر، حضرت عمر تمام صحابہ میں افضل، بلکہ انبیاء علیہ الصلوۃ والسلام کے بعد تمام مخلوق میں افضل ترین حضرات شیخین رضی اللہ تعالی عنہما ہے. और दोनों दामाद से हम लोग कामिल मोहब्बत भी रखते हैं, हजरत उस्मान से और हजरत अली करमल्लाहु वजहहू से। तो ये सब जो है इनकी जो है बनावटें हैं, बेबुनियाद और कयास आराइयों वाली बातें हैं। दरअसल जो है शेखैन से इनको बुग्ज़ है, बल्कि तमाम सहाबा से बुग्ज़ है, इसीलिए हुब्बे अली की आड़ के अंदर ये लोग बुग्ज़ का इजहार करते हैं। जी इमाम अली मकाम नया तर्जमतुल बाब कायम कर रहे हैं। इल्म सीखना सिखाना और नसीहत करना रात में, रात में भी सबक के सबूत पर इमाम मुस्तकिल बाब कायम कर रहे हैं कि रात में सबक हो सकता है, और रिवायत से साबित करेंगे ईशा के बाद, वो भी ईशा के बाद सबक को साबित करेंगे। इससे तकरार का इस बात भी हुआ कि भाई ईशा बाद तकरार करो, इल्मी मुजाकरे करो, और दूसरी चीज ईशा के बाद वाज नसीहत इल्मी मजलिस का इनेकाद ईशा के बाद कर सकते हैं। इस तर्जमतुल बाब का मकसद किया समझ, दीन और इल्म की बात सामेइन के निशात के मुताबिक किया करो तो लोग ज़ौक़ो शौक और तलब से हासिल करेंगे। और बहुत सी मरतबा निशात रात में ही होता है, दिन में निशात गायब रहता है, सुबह के घंटों के अंदर नींद के तकाजे, दोपहर के घंटों में दाल चावल कड़ी खिचड़ी के तकाजे, इसीलिए निशात रात ही में रहता है। तो बाज मरतबा जो है निशात रात ही में होता है, तो सामीन के निशात का तकाजा ये है कि रात में उनको निशात रहता है, तो रात में उनको दीन की बातें सिखाओ, वास करो, सबक पढ़ाओ। ये है इस तर्जमतुल बाब का एक मकसद। दूसरा मकसद समझो, ईशा के बाद दीनी मजलिस के जवाज को बतलाना है कि ईशा के बाद दीन और इल्म नसीहत वास की मजलिस कायम कर सकते हैं। नंबर तीन, रात का मुताला बड़ा मुफीद हुआ करता है। रात के मुताले की दो शक्ल है, एक तो ये कि रात सोने से पहले मुताला करो, वो भी बड़ा मुफीद, क्योंकि सुकून का वक्त होगा। वल्लज़ी जअल लकुमुल लैल लितस्कुनु फी, सुकून का वक्त होगा, सुकून के वक्त में मुताला करोगे तो दिमाग में बातें बराबर बैठ जाएगी, समझ में भी आ जाएगी। दूसरी तरतीब ये है कि अगर शुरू रात में नींद आ रही है तो सो जाओ और उठ के मुताला करो, ये भी बड़ा अच्छा वक्त होता है। इब्तिदाई रात में सो गए, फिर दो तीन बजे उठ के मुताला करने के लिए बैठ गए, कभी ईशा जल्दी का जमाना आ रहा है, 8:20 कल से हो गई, तो 8:20 की ईशा पढ़ के 8:45 पर सो गए, तो अगर 6 घंटे भी सो तो 3 बजे उठकर मुताला शुरू कर दो, तो वो मुताला भी बड़ा मुफीद रहेगा, और उस वक्त पर रात के आखिरी हिस्से में अल्लाह की खुसूसी रहमतें भी बंदों की तरफ मुतवज्जे होती है। हदीस में भी है, और इन कुरआन अल-फज्र काना मशहूदा भी है, तो उस वक्त का मुताला भी बड़ा मुफीद रहेगा। तो बहरहाल रात का मुताला दोनों शक्ल, सोने से पहले या सोकर उठने के बाद, बड़ा मुफीद है इल्म की तरक्की के लिए, लिहाजा वो करना चाहिए। उसके इस बात के लिए इमाम ने यह तर्जमतुल बाब कायम फरमाया।